नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको कांग्रेस सांसदको आरोप। समन्यायिकताको सिद्धान्तको आधारमा बजेट विनियोजन गर्न नेकपा सांसद भट्टराईको माग।
दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ ल्याउन ठेकेदार कम्पनी सहमत। सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी।
दूधमा यूरिया मल लगायतका अखाद्य वस्तु नमिसाएको डेयरी उद्योगको दावी। गाईको दाना र घाँसमा भएको यूरिया दूधमा पनि देखिएको हुन सक्ने भनाई।
टर्कीका राष्ट्रपति इडोगान दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा विजयी। आधिकारिक घोषणा शुक्रबार गरिने।
र विश्वकप फुटबलमा रूस र उरुग्वे तथा इजिप्ट र साउदी अरेबिया बीचको खेल चल्दै। स्पेन र मोरक्को तथा पोर्चुगल र इरानको खेल राति 12:15 बजे शुरू हुने।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने।
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने।
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौँ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट कीर्तिपुर गेट छेउ नयाँ बजार कीर्तिपुर। फोन 01-433-2509 433-2509 मोबाइल 98-49-421-216।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा आज प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरी विभेद गरेको टिप्पणी गरेका हुन्। नवनिर्माणका सवालमा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामीण क्षेत्रको सामान्य पूर्वाधारका कार्यक्रममा पनि उचित ध्यान नदिएको भन्दै सांसदहरूले आक्रोश पनि व्यक्त गरेका छन्। नेपाली कांग्रेसकी सांसद ज्ञान कुमारी छन्त्यालले ठूला ठूला सपना देखाउने सरकारले आफ्नो क्षेत्रमा पैदल मार्गका लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाउनुभयो। त्यसै गरी सांसद संजय कुमार गौतमले बजेट विनियोजनमा सरकारले सत्ता पक्षका सांसदको जिल्ला र क्षेत्रलाई मात्रै प्राथमिक दिएको आरोप लगाउनुभयो। बर्दियामा तत्कालीन एमाले नेता वामदेव गौतमलाई हराएर सांसद बनेका संजय कुमार गौतमले बर्दियाका नागरिकले कांग्रेसलाई चुनाव जिताए पनि उनीहरू नेपाली नै भएकाले विभेद नगर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो। यसै गरी नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले समन्यायिकताको सिद्धान्तको आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सत्तारूढ़ दलकै सांसदहरूबाटै बजेटको आलोचना भएको भन्दै उहाँले समन्यायिकताको सिद्धान्तको अभाव बजेटमा देखिएको बताउनुभयो।
यसैबीच प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। चीनको 6 दिने भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर आफ्नो चीन भ्रमणका उपलब्धिका बारेमा आज जानकारी गराउने तय थियो। तर आज तयारी नपुगेकाले प्रधानमन्त्रीले भोलि मात्र संसदमा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो।
विपक्षी नेपाली कांग्रेसको विरोधका कारण प्रदेश 7 को प्रदेशसभा बैठक आज अवरूद्ध भएको छ। प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको 25 अर्ब रूपियाँको बजेट जनमुखी नभएको भन्दै कांग्रेसका सांसदले रोस्टममा उभिएर विरोध जनाएका थिए। नागरिकले तिरेको करको दुरूपयोग हुने गरी बजेट विनियोजन गरेकाले विरोध जनाएको 7 नम्बर प्रदेशसभामा विपक्षी दलका नेता रणबहादुर रावलले बताउनुभयो। खर्च गर्ने निश्चित मापदण्ड नै नबनाई बजेट प्रस्तुत गरेको विपक्षी कांग्रेसको आरोप छ। तर प्रदेश सरकारले भने सबै क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गरेको दावी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले कानूनी मान्यता अनुसार विधिसम्मत बजेट प्रस्तुत गरेको दावी गर्नुभयो।
दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ ल्याउन ठेकेदार कम्पनी सहमत भएको छ। मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीले दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्ने सहमति जनाएको हो। खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले आज पत्रकार सम्मेलन गरी असोज 14 गते भित्र नै मेलम्चीको पानी सुन्दरी जलमा पठाउने सहमति भएको जानकारी दिनुभयो। यसअघि कम्पनीले भूकम्प र नाकाबन्दीबाट भएको क्षति उपलब्ध गराउन माग गर्दै निर्माण कार्य ठप्प पारेको थियो। आयोजनाको म्याद 212 दिन थप गरिएको छ। मन्त्री मगरले थपिएको म्यादभित्र पनि मेलम्चीको पानी काठमाडौँ नआए कम्पनीमाथि कडा कार्यवाही गर्ने चेतावनी समेत दिनुभयो।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी गरेको छ। प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी भइरहेको जानकारी दिनुभएको हो। काठमाडौँमा भएको सूचना प्रविधि सम्बन्धी कार्यशालामा उहाँले आज प्राधिकरणले सबै जिल्ला सदरमुकाम सहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूमा दूरसञ्चारको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउने कामलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। प्राधिकरणले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउने दावी पनि गर्दै तर त्यसका लागि केही समय लाग्ने प्राधिकरणका वरिष्ठ निर्देशक खनालले बताउनुभयो।
मध्य मर्स्याङदी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको छ। नदीमा पानीको बहाव बढेसँगै लमजुङमा रहेको मध्य मर्स्याङदी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको हो। आयोजनामा रहेका 35-35 मेगावाट क्षमताका दुईवटा टर्बाइन नै अहिले सञ्चालनमा छन्। मध्य मर्स्याङदी नदीमा पानीको बहाव बढेपछि अहिले औसत प्रतिदिन 71 मेगावाटसम्म विद्युत उत्पादन भइरहेको मध्य मर्स्याङदी जलविद्युत केन्द्रका केन्द्र प्रमुख पशुपति राज गौतमले जानकारी दिनुभयो। खडेरीको समयमा पानी अपुग भएका बेला आयोजनाबाट न्यूनतम 25 मेगावाटसम्म विद्युत उत्पादन हुने गरेको छ।
दूध उत्पादकहरूको छाता संगठन डेरी उद्योग संघले दूधमा यूरिया मल लगायतका अखाद्य वस्तु नमिसाएको दावी गरेको छ। डेरी उद्योग संघका पदाधिकारीले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दूध तथा दूधजन्य वस्तुमा यूरिया मल लगायतका अखाद्य वस्तु नमिसाइएको दावी गरेका हुन्। संघका अध्यक्ष अरणीको राज भण्डारीले गाईको घाँस र दानामा रहेको यूरियाको केही मात्रा दूधमा देखिएको हुन सक्ने भन्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने दावी गर्नुभएको छ। संघले बाहिरबाट निर्यात गरिएको दूध पाउडर पनि मापदण्ड विपरीत नरहेको दावी गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जाँच गरेर खरिद गरिएको दूध पाउडर मापदण्ड विपरीत रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राज भण्डारीको तर्क छ। उहाँले दूध डेरी पसललाई व्यवस्थित बनाउन दुई वर्षभित्र आचार संहिता बनाएर पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दूधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचार संहिता निर्माणको कामलाई अघि बढाएको जनाएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दूध तथा दूधजन्य वस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट भेटिएको भन्दै त्यस्ता दूध डेरीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ।
नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र इरीबीच सम्झौता भएको छ। आगामी 5 वर्षका लागि भएको सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल र इरीका महानिर्देशक म्याथ्यू मोलले हस्ताक्षर गर्नुभयो। मन्त्री खनालले नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले नयाँ जातको पहिचान र सिफारिश, माटोको उर्वरा शक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय र पहिचान तथा शीघ्र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले सम्झौता भएको जानकारी दिनुभयो। इरीले सुक्खा र डुबान सहन सक्ने धानका जातको विकास गरी नेपाल कृषि अनुसन्धान केन्द्र नार्क मार्फत किसान माझ पुर्याउने लक्ष्य लिएको छ।
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ। अस्ति शनिबार सार्वजनिक भएको एसईईको परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा हिजो ग्रेड वृद्धि भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिका प्रसाद रेग्मीले प्राविधिक त्रुटि सुधार गरी विद्यार्थीलाई वास्तविक ग्रेड सिट उपलब्ध गराइएको र छानबिनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको जानकारी दिनुभएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षमा समयमा कार्यालय नआउने र पोसाक नलगाउने 1668 कर्मचारीलाई कारवाही गर्न सिफारिश गरेको छ। केन्द्रले चालू आर्थिक वर्षमा 819 कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोसाक नलगाउने 1668 कर्मचारीलाई कारवाहीका लागि सिफारिश गरेको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिनुभयो। समय पालना नगर्ने र पोसाक नलगाउने कर्मचारीलाई प्रष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारवाही गर्न सिफारिश गरिएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
पाखा नागेका ऋणीहरूलाई कर चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैङ्कबाट विभिन्न शीर्षक अन्तर्गत ऋण लिई 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये ₹1 करोडसम्म कर्जा लिई हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको विद्यालय लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
सस्तो डाटा चमत्कार
किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 जीबी म पनि कुदे। सस्तो डाटा चमत्कार शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधि नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको कांग्रेस सांसदको आरोप, दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ ल्याउन ठेकेदार कम्पनी सहमत, सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी, दूधमा यूरिया मल लगायतका अखाद्य वस्तु नमिसाएको डेयरी उद्योगीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। युरोपियन युनियनले कालो सूचीमा राखेका कारण नेपाली विमानले अहिले युरोपका देशमा उडान गर्न पाउँदैनन्। उडान सुरक्षामा नेपालले गम्भीर खेलवाड गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई कालो सूचीमा राखेपछि युरोपियन युनियनले पनि कालो सूचीमा राखेको थियो। तर आइकाओले 10 महिना अघि नै गम्भीर सुरक्षा चासोको सूचीबाट नेपाललाई हटाए पनि ईयूले नहटाउनुको कारण के होला त? अर्जुन पोखरेलको रिपोर्ट।
युरोपियन युनियनको उक्त सूचीबाट समेत नेपाल अबको 3 महिनाभित्र हट्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। आइकाओबाट हटिसकेको अवस्थामा अरब युरोपियन युनियनबाट मात्रै रहिरहनुको कुनै औचित्य रहँदैन, किनभने मुख्य अर्गनाइजेसन भनेको आइका हो।
गएको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रतिनिधि सभाको बैठकमा युरोपियन युनियन ईयूले नेपालका विमानलाई अबको 3 महिनाभित्र कालो सूचीबाट हटाउने बताउनुभयो। तर मन्त्री अधिकारीले भने जस्तो ईयूले सजिलै युरोपका आकाशमा उड्न दिने छाँट भने देखिएको छैन। नेपालले हवाई सुरक्षामा गम्भीर खेलवाड गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले 2070 सालको मंगिरमा नेपालका कुनै पनि जहाज युरोपको आकाशमा जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो। नेपालले आइकाओले भनेका न्यूनतम मापदण्ड पूरा गरेकोले आइकाओले पोहोर नै नेपाललाई गम्भीर सुरक्षा चासो भएको देशबाट हटाएको छ। तर ईयूले भने अहिलेसम्म नेपाली विमानलाई प्रतिबन्ध नै लगाएको छ। आउने सेप्टेम्बरमा ईयूको प्राविधिक टोली काठमाडौँ आएपछि प्रतिबन्ध फुकुवा हुन्छ कि भन्ने आशा त छ, तर यसमा सुरक्षा चासो मात्रै नभई ठूलो राजनीति जोडिएकोले नेपाली विमानले युरोपमा उडान गर्न पाउने नपाउने विषय झट्ट सुल्झिएला जस्तो देखिन्न। नेपाल एयरलाइन्सका पूर्व पाइलट वाइके भट्टराई।
पोलिटिक्स कस्तो छ भन्नुहुन्छ भने भनौँ न, फ्रान्सले एयरबस चाहिँ बेच्ने, अब त्यो चाहिँ फ्रान्सबाट उडेर आउँदाखेरि कहाँ कुन आकाशबाट उडेर आउँछ? अब त्यो व्यापार गर्नलाई चाहिँ छोड्ने, फ्लाइट गर्नलाई चाहिँ नदिने, आफ्नो तर्फको व्यापार चाहिँ हुने, हाम्रो तर्फको व्यापार गर्नुहुने, यस्तो यो यो त फटा काम हो नि, त्यसकारण मैले भनेको युरोपियन युनियनले राजनीति गरेको छ भनेर।
आइकाओको अडिट रिपोर्ट अनुसार विश्वको हवाई सेवा सम्बन्धी संगठन दुर्घटनाको अनुसन्धान, पाइलटको लाइसेन्स र एयर नेभिगेसन सर्भिसमा नेपाल पछाडि परेको देखिएको थियो। गम्भीर सुरक्षा चासोबाट बाहिरिन 60 अङ्क हासिल गर्नुपर्नेमा नेपालले 66 अङ्क आइकाओबाट पाइसकेको छ। तर पनि ईयूले अनेक बहाना देखाएर नेपाली जहाजको प्रतिबन्ध फुकुवा नगर्दा समस्या देखिएका छन्। जापान र कोरिया सहित युरोपका देशमा उडान गर्ने भन्दै नेपाल एयरलाइन्सले यसै महिना एउटा र दशैंसम्म अर्को गरी दुईवटा वाइड बडी जहाज ल्याउँदैछ। तर युरोपले नेपाली विमानको प्रतिबन्ध नहटाएमा नेपाल एयरलाइन्सलाई पनि थप समस्या हुनेछ। हुन त ईयूले इण्डोनेसियाका जहाजलाई 11 वर्ष अघि लगाएको प्रतिबन्ध यसै महिना मात्रै फुकुवा गरेको छ। अझै पनि नेपाल सहित 15 देशका 120 विमान कम्पनी युरोपमा छिर्न पाउँदैनन्। तर सुरक्षा मापदण्ड पूरा गर्दा गर्दै पनि कालो सूचीबाट नेपालका विमानलाई नहटाउनु भने शंकाकै विषय रहेको छ। तर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भने अब ईयूले नेपालका विमानलाई धेरै लामो समयसम्म कालो सूचीमा नराख्ने दावी गर्नुहुन्छ।
नोभेम्बरमा हुने मिटिङले नेपालको बारेमा निर्णय गर्छ, यो 140 हट्ने कि नहट्ने। तर हामीले अहिलेसम्म जे जति मात्रामा प्रगति गरेका छौँ उनीहरूलाई नियमित रिपोर्ट गरिरहेका छौँ, त्यसको आधारमा यो 140 हामी हट्छौँ भन्ने कुरामा हामी एकदमै विश्वस्त छौँ र आशावादी।
युरोपकै देश फ्रान्समा बनेका विमान किनेर युरोपको आकाश हुँदै नेपाल ल्याउन पाइने, तर नेपाल आएपछि फेरि युरोपको आकाश थिर्न नपाउने नियम साँच्चै नै विभेदकारी छ। यो विषयमा सरकारले युरोपियन युनियनसँग गम्भीर छलफल गरेर नेपाली विमानले युरोपसँग उडान गर्ने वातावरण बनाउन ढिला गर्न हुन्न।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। शर्त पालना नगर्ने निजी विमान कम्पनीलाई कारवाही हुने भएको छ। उडान तथा विसान अर्थात पार्किङका लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गर्ने तयारी गरेको हो। अनुमति लिँदा कुनै एउटा विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरणले कारवाही गर्न लागेको हो। प्राधिकरणले असार 17 गतेभित्र तोकिएको शर्त पूरा नगर्ने विमान कम्पनीलाई कारवाही गर्ने आशयको पत्र पठाएको छ। प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले वायु सेवा सञ्चालन प्रमाणपत्रमा उल्लेख भए अनुसारको शर्त पालना नगर्नेलाई कारवाही गरिने बताउनुभयो। अधिकांश विमान कम्पनीले उपत्यका बाहिरका विमानस्थललाई बेस अर्थात आधार बनाएर उडाउने तथा विसान गर्ने प्रतिबद्धता जनाएका थिए, तर प्रतिबद्धता भने पालना हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विसानका लागि स्थान अभाव रहेको, जहाजको संख्या थपिँदै जाँदा उडान तथा अवतरणमा समेत समस्या पैदा भएको छ। नयाँ नियम अनुसार बुद्ध एयरले अब विराटनगर विमानस्थलमा पार्किङ गर्नुपर्नेछ। यस्तै श्री एयरलाइन्सको जहाज नेपालगंज विमानस्थलमा पार्किङ गर्नुपर्नेछ।
सर्वोच्च अदालतले मोनोरेल कम्पनीलाई 15 दिनभित्र मोनोरेल सञ्चालन सम्बन्धी जवाब पेश गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय ओम प्रकाश मिश्र र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले मोनोरेल कम्पनीलाई रेल सञ्चालन सम्बन्धी विवरण 15 दिनभित्र पेश गर्न आदेश दिएको हो। मोनोरेल कम्पनी प्रालीले मोनोरेल सञ्चालनका लागि दावी गरे पनि लगानी बोर्डबाट त्यसको औपचारिक निर्णय नभएको भन्दै सर्वोच्च अदालतले यसअघि नै कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो। अन्तरिम आदेशलाई निरन्तरता दिने गरी आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो। मोनोरेल प्रालीले आयोजना प्रत्याभूतिका लागि आवश्यक बजेट 10 करोड़ रूपैयाँको बैंक ग्यारेन्टी देखाउन नसकेपछि बोर्डले मोनोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न स्वीकृति दिएको थिएन। सरकारले काठमाडौँमा मोनोरेल सञ्चालन गर्ने योजना अघि सारे पनि त्यसको विस्तृत अध्ययन गर्ने कम्पनीको छनौट प्रक्रियालाई अझै टुङ्गो लगाउन सकेको छैन।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ र विश्वकप विशेषसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग माबी निमाबी र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-59-301।
शिक्षक सेवाको खास तयारीका लागि एकमात्र विकल्प VIP करियर।
लामो समयदेखि शिक्षक सेवा तयारी कक्षा अध्यापन गराउँदै आउनुभएका वरिष्ठ शिक्षाविद्द्वारा अध्यापन गरिने यस VIP करियरमा मावि, निमावि र प्रावि तहका लागि खास तयारी कक्षाहरू,
विशेष प्याकेज मात्र ₹3,000।
साथै शाखा अधिकृत, नासु इन्स्पेक्टर र असैका लागि तयारी कक्षाहरू पनि।
सम्पर्क VIP करियर, भाइब्रेन्ट भवन, न्यू प्लाजा, पुतली सडक, काठमाडौँ।
फोन नम्बर 01-44-43-797-98-64-24-11-91।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मोरङको विराटनगर 8 मधुमाराका टेकबहादुर गिरीले सामान्य विवादमा छिमेकी महिलाको हातको औंला टोकेर चुडाइदिएका छन्। टेकबहादुर गिरीले छिमेकी संगीता पोखरेललाई कुटपिट गरी मुखले टोकेर औंला नै चुडाइदिएका हुन्। गिरीले सधैँ कुकुरलाई पोखरेलको घरछेउमा दिशा गराउन लैजाने गरेका थिए। पोखरेलले कुकुरलाई बाहिर दिशा नगराउनु भनेर आग्रह गर्दा गिरीले दाँतले टोकेर हातको औंला नै चुडाइदिएको वडा नम्बर 8 की वडा सदस्य भारती पोखरेलले जानकारी दिनुभयो। गिरीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा अंग भंग सम्बन्धी मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिनुभयो।
अवैध 13 किलो वन लसुन सहित लमजुङमा 3 जना पक्राउ परेका छन्। लमजुङ मर्सेङ्गी गाउँपालिका 7 का सुमन लामा, दिलमाया गुरूङ र गोर्खाको धार्चे गाउँपालिका 2 का विशाल गुरूङ पक्राउ परेका हुन्। वन लसुन ओसार पसार गर्दै गरेको अवस्थामा उनीहरूलाई बेसी सहरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो।
महोत्तरीको रामनगर स्थित एभरेस्ट चिनी उद्योगमा किसानले लगाएको ताला 1 महिनापछि खुलेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा चिनी उद्योग सञ्चालक र उखु उत्पादक कृषक संघ महोत्तरी बीच भएको वार्तामा क्रमिक रूपमा किसानको भुक्तानी दिने सहमति भएपछि ताला खोलिएको हो। उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाका अनुसार तत्काल 6 करोड़ रूपैयाँ बराबरको भुक्तानी किसानलाई दिने सहमति भएको छ। उहाँका अनुसार बाँकी भुक्तानी भदौ महिनासम्ममा दिने सहमति भएको छ।
मेरो पनि भन्नु छ।
भारतको भन्दा चीनको रेल छिटो आउन सक्छ भन्ने समाचार उज्यालो अनलाइनमा पढेर मोहन भण्डारी फेसबुकमा लेख्नुहुन्छ, नेपालमा रेल ल्याउने कुरा गर्नुभन्दा बर्खायाममा गाड़ी र सर्वसाधारणलाई पैदल हिँड्न शास्ति हुने ठाउँमा विकास गर्न अति जरूरी छ। यो समयमा रेल भन्दा पनि ती विकट गाउँ र बस्तीमा सेवा सुविधा पुर्याउनु उचित होला कि।
यसै विषयमा दीपक सुयल थापाको प्रतिक्रिया छ, यो सरकारले पनि जहाज र रेलको कुरा बाहेक केही नगर्ने भयो। भोक्ने कुकुरले टोक्दैन भन्थे हो कि के हो। 5 वर्षसम्म काम गर्नुभन्दा बढी कुरा गरेरै बिताउने भए, बिचारा हामी नेपाली।
त्यस्तै केबी मंगुलले रंग रोगनपछि वीर अस्पतालको रूप फेरिएको समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा लेख्नु भएको छ, सरकारी अस्पताल त्यसमा पनि इतिहास बोकेको वीर अस्पतालको बाहिरी रंग रोगन भन्दा पनि आन्तरिक रंग रोगन हुन जरूरी छ। जसरी अस्पतालको मुहार फेर्न धुर्मुस सुन्तली लागेका छन् त्यसरी नै सबै लाग्नुपर्छ।
र अमर देउजा उज्यालोलाई मेन्सन गर्दै ट्विटरमा लेख्नुहुन्छ, नगेन्द्र थापाजीसँग भएको कुराकानी र कुनै बेलाका संगीतका मूर्ति बारेको अजरम्मर गीतहरूको 601 अङ्क सुनेर धेरै नयाँ कुरा थाहा पायो र केही पुराना याद ताजा भए। 2026 सालमा म युद्धोदयमा पढ्ने बेला हेरेको मिज्यू नाटकको याद ताजा भयो। उज्यालोलाई धेरै धेरै धन्यवाद।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटारा रमा खड्का। अब विदेशको खबर। टर्कीका वर्तमान राष्ट्रपति रिसेप टेपी इडोगान दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। टर्कीको निर्वाचन आयोगले इडोगानको पक्षमा 53% मत आएको जनाएको छ। उहाँका प्रतिद्वन्दी मुहरम इन्सेले 31% मात्रै मत पाउनुभएको छ। चुनावको औपचारिक नतिजा भने शुक्रबार मात्र सार्वजनिक गरिनेछ। टर्कीमा राष्ट्रपति र सांसदको चयनका लागि हिजो एकैपटक मतदान भएको थियो। विपक्षीहरूले लोकतन्त्रका लागि आफूहरूले संघर्ष जारी राख्ने बताएका छन्। उनीहरूले इडोगनले यो चुनाव जिते टर्कीमा लोकतन्त्र नरहने बताउँदै आएका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलमा झापा 11 र संकटा क्लबले विजय शुरूआत गरेका छन्। एन्फा मैदान ललितपुरमा भएको खेलमा झापा 11ले च्यासल युथ क्लबलाई 2-1 हरायो। आजै भएको अर्को खेलमा संकटा क्लबले सशस्त्र प्रहरीको एपीएफलाई पनि 2-1 गोल अन्तरले पराजित गरेको छ।
विश्वकप विशेष 2018
विश्वकप फुटबलमा अहिले समूह एका रूस र उरुग्वे बीच प्रतिस्पर्धा भइरहेको छ। खेलको पहिलो हाफ चलिरहँदा उरुग्वे 2-0 अघि छ। खेल शुरू भएको 9 मिनटमा लुइस सुआरेजले फ्री किक मार्फत गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। तर रूसका डेनिस चेर्सेभले 23 मिनटमा आत्मघाती गोल गरेपछि उरुग्वेको अग्रता दोब्बर पारेका हुन्। रूस र उरुग्वे दुवै शुरूका दुई खेल जित्दै अघिल्लो चरण पुगेका कारण यी दुई बीचको अहिलेको खेलबाट समूह विजेता र उपविजेता छुट्टिनेछ। रूसका एकजना खेलाड़ी रातो कार्ड पाउँदै बाहिरिएपछि रूस अहिले 10 खेलाड़ीमा सीमित भएको छ। यस्तै समूह चरणबाटै घर फर्केका समूह एकै इजिप्ट र साउदी अरेबिया बीचको खेल पनि अहिले चलिरहेको छ। खेलको पहिलो हाफ चलिरहँदा इजिप्ट 1-0 अघि छ। मोहम्मद सलहले 22 मिनटमा गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका हुन्। यी दुई बीच सन् 1999 भएको पहिलो र एकमात्र खेल इजिप्टले जितेको थियो। यसैबीच इजिप्टका गोलकिपर इसाम अल हैदरी विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका खेलाड़ी बनेका छन्। अहिले भइरहेको खेलमा इल हल्दरी 45 वर्ष 161 दिनको उमेरमा मैदान उत्रिएर कीर्तिमान बनाएका हुन्। यसअघि कोलम्बियाका फ्रेड मोड्रोगन 43 वर्ष 3 दिनको उमेरमा विश्वकप खेल्ने खेलाड़ी बनेर कीर्तिमान बनाएका थिए।
विश्वकप फुटबलमा मध्यराती पाउने 12 बजे समूह बीका स्पेन र मोरक्को तथा पोर्चुगल र इरानको खेल हुनेछ। यो समूहबाट स्पेन पोर्चुगल र इरान तीनवटा अघिल्लो चरणमा पुग्ने सम्भावना बाँकी नै छ। इरानका लागि नकआउट चरणमा पुग्न आज पोर्चुगलसँगको खेल जित्नै पर्ने दबाव छ। तर पोर्चुगललाई भने अघिल्लो चरणमा पुग्न बराबरी पनि काफी हुनेछ। इरान र पोर्चुगल विश्वकपमा दोस्रो पल्ट एकअर्का विरूद्ध खेल्न लागेका हुन्। सन् 2006 विश्वकपमा भएको खेलमा पोर्चुगलले इरान विरूद्धको खेल 2-0 जितेको थियो। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले विश्वकपको पहिलो गोल इरान विरूद्ध त्यति बेला नै गरेका थिए।
यस्तै विश्वकपमा आज राति पाउने 12 बजे स्पेन र मोरक्कोले खेल्नेछन्। प्रतियोगिताबाट बाहिरिसकेको मोरक्कोसँग खेल्न लागेको स्पेन बराबरी खेलेमा पनि अघिल्लो चरण पुग्नेछ। स्पेन र मोरक्को बीच यसअघि सन् 1962 दुई खेल भएकोमा दुवै खेल स्पेनले जितेको थियो।
र इरानका समर्थकले आज राम्रो खेल्न नसकुन् भनेर पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निद्रा बिगारी दिएका छन्। समारामा पोर्चुगलको टीम बसेको होटल बाहिर बाजा गाजासहित पुगेका इरानी प्रशंसक रोनाल्डो रोनाल्डो भन्दै धेरै बेर कराएका थिए। रोनाल्डोलाई सुत्न नदिएपछि आज इरान विरूद्ध उनले राम्रो खेल्न सक्दैनन् भन्ने सोचले उनीहरू हल्ला गर्न पोर्चुगलको टीम बसेको होटलमा पुगेका थिए। धेरै बेर बाजागाजासहित हल्ला भएपछि रोनाल्डोले झ्यालबाट आफू सुत्न लागेकोले हल्ला नगर्न आग्रह गर्नु परेको थियो।
विश्वकप विशेष 2018
विश्वकप विशेषसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको कांग्रेस सांसदको आरोप। समन्यायिकताको सिद्धान्तको आधारमा बजेट विनियोजन गर्न नेकपा सांसद भट्टराईको माग।
दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ ल्याउन ठेकेदार कम्पनी सहमत। सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी।
दूधमा युरिया मल लगायतका अखाद्य वस्तु नमिसाइएको डेयरी उद्योगको दावी। गाईको दाना र घाँसमा भएको युरिया दूधमा पनि देखिएको हुन सक्ने भनाई।
टर्कीका राष्ट्रपति इर्डोगान दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा विजयी। आधिकारिक घोषणा शुक्रबार गरिने।
र विश्वकप फुटबलमा रूस र उरुग्वे तथा इजिप्ट र साउदी अरेबिया बीचको खेल चल्दै। स्पेन र मोरक्को तथा पोर्चुगल र इरानको खेल राति 12:15 हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी मदन पौड्याल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।